بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے الماتی میں ایران اور 5+1 گروپ کے درمیان مذاکرات۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، جیسا کہ ہم نے عرض کیا کہ ہمارے آج کے پروگرام کا موضوع ہے 5+1 گروپ کے ساتھ ایران کے ایٹمی معاملے پر مذاکرات، جو کہ الماتی میں ہو رہے ہیں، اور مذاکرات کا پہلا دور تازہ اطلاع کے مطابق مکمل بھی ہو چکا ہے اور یہ سلسلہ جاری ہے، اور بعض ماہرین کا کہنا ہے کہ یہ مذاکرات شاید کل تک بھی طول کھینچیں۔ یہ 5+1 گروپ کے ساتھ اسلامی جمہوریہ ایران کے مذاکرات کا مجموعی طور پر 8واں دور ہے۔ اس سے پہلے 9 ماہ قبل ماسکو میں اس سلسلے کا 7واں دور منعقد ہوا تھا۔ اس سلسلے کے 3 ادوار کے مذاکرات جنیوا میں، 2 ادوار کے مذاکرات استنبول میں، 1 بغداد میں اور 1 ماسکو میں منعقد ہو چکے ہیں۔ مگر ہر بار کے مذاکرات میں اگرچہ توقع یہ کی جاتی ہے کہ کوئی بریک تھرو ہوگا، لیکن مغربی ملکوں اور خاص طور پر امریکہ کی طرف سے کچھ نہ کچھ اس طرح کی بے ضابطگیاں اور وعدہ خلافیاں کی جاتی ہیں کہ مذاکرات اپنے منطقی انجام تک نہیں پہنچ پاتے۔ الماتی میں مذاکرات سے قبل اسلامی جمہوریہ ایران کے اعلیٰ قومی سلامتی کونسل کے سیکرٹری سعید جلیلی نے واضح طور پر یہ کہا کہ اگر 5+1 گروپ کو مذاکرات میں تعمیری انداز میں شرکت کرنا ہے تو انہیں قابل اعتبار اور معتبر تجاویز کے ساتھ آنا ہوگا۔ اس درمیان مغربی ذرائع ابلاغ نے اسلامی جمہوریہ ایران کے پرامن ایٹمی پروگرام کے سلسلے میں جہاں منفی پروپیگنڈا شروع کر دیا ہے مذاکرات سے قبل، وہیں بعض غیر مصدقہ اطلاعات میں خود مغربی ذرائع ابلاغ کی طرف سے یہ بھی کہا جا رہا ہے کہ اس بار امریکہ اور مغربی ممالک کچھ نئی تجاویز لے کر آئے ہیں اور امریکہ ان تجاویز کے ذریعے تعطل کو توڑنا چاہتا ہے۔ سوال یہ ہے کہ امریکہ نے ماضی میں بھی مختلف تجاویز دیں اور پھر اپنی ہی تجاویز کو اس نے مسترد کر دیا اور اپنی ہی تجاویز کی اس نے خلاف ورزی کی، اور ماضی میں امریکہ اور مغربی ملکوں کی طرف سے جو جو خلاف ورزیاں کی گئی ہیں، سب کا تو نہ صحیح لیکن کچھ کا ہم آج کے اس پروگرام میں جائزہ لینے کی کوشش کریں گے کہ مذاکرات سے پہلے اور مذاکرات کے بعد مغربی ملکوں نے کن کن باتوں میں خلاف ورزی کی ہے اور اپنی کون کون سی وعدہ خلافیوں کو انہوں نے عملی جامہ پہنایا ہے۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اس کو دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں دوبارہ حاضر ہوتے ہیں۔
اسلامی جمہوریہ ایران اور گروپ 5+1 کے مابین قزاقستان کے سابق دارالحکومت الماتی میں منگل 26 فروری سے مذاکرات کا آغاز ہو گیا ہے۔ مذاکرات کے نتیجے کا انحصار زیر بحث آنے والے موضوعات اور ممکنہ نئی تجاویز پر ہوگا۔ تجاویز کے سلسلے میں حالیہ دنوں مغربی میڈیا میں متضاد رپورٹیں آئی ہیں، جہاں رائٹرز اور ایک اسرائیلی اخبار نے سفارتی ذرائع کے حوالے سے یہ رپورٹ دی کہ الماتی مذاکرات میں ایران کے سامنے کوئی بڑی پیشکش نہیں کی جائے گی اور ممکنہ طور پر ایران کے شہر قم کے نزدیک فوردو ایٹمی مرکز کو بند کرنے کے عوض سونے کی تجارت پر لگی پابندی ختم کرنے کی بات ہوگی۔ وہیں دوسری جانب فرانس پریس اور رائٹرز میں بعض دیگر سفارتی ذرائع کے حوالے سے یہ کہا گیا ہے کہ ایران کو ایٹمی مسئلے میں نرمی برتنے پر تیار کرنے کے لیے کلیدی تجاویز پیش کی جا سکتی ہیں، تاہم مبینہ سفارتی ذرائع نے ان تجاویز کی کوئی تشریح نہیں کی۔ ان رپورٹوں سے ایسا لگتا ہے کہ مغرب اس دفعہ بھی ایٹمی مذاکرات پر اثر انداز ہونے کے لیے تشہیراتی چال چل رہا ہے اور میڈیا کا حربہ آزمانا چاہتا ہے۔ کچھ تجزیہ نگاروں کا یہ بھی کہنا ہے کہ آئندہ جون مہینے میں ایران کے صدارتی انتخابات سے قبل مغربی ممالک ایران سے سنجیدہ ایٹمی مذاکرات کا ارادہ نہیں رکھتے۔ یہ بھی ایک طرح کا تشہیراتی حربہ ہے جو میڈیا کے ذریعے استعمال ہوتا رہا ہے، کیونکہ اس سے قبل میڈیا میں اس طرح کے تجزیے آ رہے تھے کہ امریکہ کے صدارتی انتخابات سے پہلے سنجیدگی کے ساتھ ایٹمی مذاکرات نہیں ہوں گے۔ یہ انتخابات نومبر 2012 میں ختم ہو گئے۔ اس کے بعد قیاس آرائیاں شروع ہوئیں کہ اوباما کا دوسرا دور شروع ہو جانے کے بعد ایران کے ایٹمی مسئلے میں کوئی سنجیدہ پیش رفت ہوگی۔ ظاہر ہے کہ امریکی صدر کا دوسرا دور صدارت جنوری مہینے سے شروع ہو چکا ہے۔ اب میڈیا میں یہ خیال آرائی ہو رہی ہے کہ جون میں ہونے والے ایران کے صدارتی انتخابات کے بعد مغرب اس مسئلے پر مؤثر انداز سے آگے بڑھے گا، حالانکہ یہ حقیقت سب پر آیا ہے کہ ایران کا ایٹمی مسئلہ قومی سلامتی کے اعلی کونسل کے ہاتھوں میں ہے، جو اس معاملے میں براہ راست قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی کی ہدایات کے مطابق کام کر رہی ہے۔ ایران کا یہی ادارہ ملک کے سابق صدور علی اکبر ہاشمی رفسنجانی اور سید محمد خاتمی کے زمانے میں بھی ایٹمی مسئلے کو ہینڈل کر رہا تھا۔ ایران کے ایٹمی مسئلے میں میڈیا کے حربے کو استعمال کرنے کے ساتھ ہی ایٹمی توانائی کی بین الاقوامی ایجنسی کو بھی مغربی ممالک حربے کے طور پر استعمال کر رہے ہیں۔ گزشتہ 22 فروری کو آئی اے ای نے ایران کی ایٹمی سرگرمیوں کے سلسلے میں اپنی تازہ رپورٹ ادارے کے بورڈ آف گورنرز کو پیش کی، جس میں ایران کے نتنز ایٹمی مرکز میں نئی نسل کی سینٹریفیوج مشینیں نصب کرنے کا اعلان کیا گیا ہے۔ مغربی میڈیا نے اس رپورٹ پر ایسے انداز سے تبصرہ کیا کہ گویا ایران تصادم کے موڈ میں ہے، لہٰذا اس نے نئی نسل کی سینٹریفیوج مشینیں نصب کی ہیں، جبکہ حقیقت امر یہ ہے کہ ایران کی یہ تمام سرگرمیاں آئی اے ای کی نگرانی میں ہیں اور ایران کی ایٹمی تنصیبات میں آئی اے ای کے کیمرے نصب ہیں، اور ایٹمی عدم پھیلاؤ کے معاہدے این پی ٹی کے تحت ایران کو پیش رفتہ سینٹریفیوج مشینیں نصب کرنے کا قانونی حق حاصل ہے۔ دوسری بات یہ ہے کہ جب مغرب ایران کے خلاف پابندیوں میں روز بروز شدت پیدا کرتا جا رہا ہے تو ایران سے کسی نرم رویے کی امید کیسے کی جا سکتی ہے؟ مغربی ممالک پابندیوں میں اضافہ کر رہے ہیں کہ ان پابندیوں کو پریشر ٹول کے طور پر استعمال کریں، لیکن اس کا دوسرا اثر یہ ہے کہ ایران پابندیوں کا سامنا ہونے کی وجہ سے ہر شعبے میں خود کفیل ہوتا جا رہا ہے۔ مغربی ممالک کے تشہیراتی اور سیاسی حلقوں کی بڑی مشکل یہ ہے کہ وہ ایران کے مثبت اقدامات کو یکسر نظر انداز کر دیتے ہیں۔ مثال کے طور پر ایران نے باہمی اعتماد قائم کرنے اور مبینہ تشویش دور کرنے والے ایک قدم کے طور پر 20% کے گریڈ تک افزودہ یورینیم کی خاصی مقدار کو پاؤڈر میں تبدیل کر دیا، جو نیوکلیئر فیول پلیٹس تیار کرنے کے لیے استعمال ہوگا۔ اس کے بعد مغرب کے پاس یہ کہنے کا بہانہ نہیں رہ گیا ہے کہ 20% کے گریڈ تک افزودہ یورینیم کو ایران فوجی مقاصد کے لیے استعمال کر سکتا ہے۔ مغرب نے میڈیا، سیاسی حلقوں، آئی اے ای جیسے عالمی اداروں اور غیر قانونی پابندیوں کے ذریعے ایران سے اپنے مطالبات جبرن پورے کروانے کی اب تک جو کوششیں کی ہیں ان کا نتیجہ سب کے سامنے ہے۔ بنابراین مغرب کو اگر نتیجہ خیز مذاکرات کرنے ہیں تو حربہ آزمائی کا سلسلہ تر کر کے منطقی طریقہ اختیار کرنا ہوگا۔
جی ناظرین، جیسا کہ بھی آپ نے ملاحظہ فرمایا کہ مغرب نے ماضی میں کس طرح کی قانون شکنی اور خلاف ورزی کی اور اپنے ہی وعدوں کی خلاف ورزی کی اور پاسداری نہ کرنے کا ارتکاب کیا۔ بہرحال آج پھر الماتی میں، قزاقستان کے شہر الماتی میں مذاکرات ہو رہے ہیں، اور جیسا کہ میں نے عرض کیا کہ پہلے دور کا مذاکرات کا پہلا دور ختم ہو چکا ہے اور مذاکراتی عمل جاری ہے، اور یہ سلسلہ شاید کل تک بھی طول کھینچے۔ یہاں پر جو بات ہے وہ یہ کہ میں صفدر رضا صاحب جو اس وقت اسلام آباد اسٹوڈیو میں موجود ہیں ان سے سوال کرنا چاہوں گا۔ پہلے ان کی خدمت میں سلام عرض ہے۔ صفدر رضا صاحب، السلام علیکم۔ جی، میری آواز پہنچ رہی ہے آپ تک؟ بہرحال اگر میری آواز پہنچ رہی ہے تو بہت ہم آپ کے شکر گزار ہیں، اگرچہ آپ کی آواز نہیں پہنچ رہی مجھ تک، اور ساتھ ہی ہمارے کوشش کریں گے فنی عملہ کی آپ کی آواز بھی میں سن سکوں۔ صدر صاحب، آپ دیکھیں کہ ایران کے پاس تو ایک واضح موقف ہے اور اس کا کہنا ہے کہ ہم آئی اے ای کے ممبر ہیں، این پی ٹی کے ہم رکن ہیں، اور این پی ٹی کے تحت اور جو آئی اے ای کا ممبر ہوتا ہے اس کو یہ حق حاصل ہے کہ پرامن مقاصد کے لیے ایٹمی ٹیکنالوجی حاصل کر سکے یا ایٹمی ایندھن تیار کر سکے۔ اور ایران یہی کر رہا ہے. دوسرا فریق جو امریکہ کی زیر سرکردگی ہے مغرب, وہ یہ کہتا ہے کہ آپ یہ جو عمل انجام دے رہے ہیں, جو سرگرمیاں انجام دے رہے ہیں, اسے انجام نہ دیں. اگرچہ وہ اس بات کا اعتراف کرتے ہیں کہ این پی ٹی کے رکن ملکوں کو یہ عمل انجام دینے کا حق حاصل ہے, اعتراف بھی کرتے ہیں اور ایران سے یہ کہتے ہیں کہ آپ یہ عمل انجام نہ دیں, ہو سکتا ہے کہ آپ آگے چل کر ایٹم بم بنا لیں. اس بنیاد پر ایران پر پابندیاں عائد کی جاتی ہیں اور ایران پر دباؤ ڈالا جاتا ہے. تو آپ بتائیں کہ ایران کا تو موقف یہ ہے کہ یہ ہمارا حق ہے, اور ان کا موقف یہ ہے کہ آپ کا حق ہے مگر آپ یہ نہ کریں. تو ان دونوں موقف کے ساتھ جو مذاکرات ہو رہے ہیں, اس میں کتنی پیش رفت کی توقع کی جا سکتی ہے؟
میں یہ سمجھتا ہوں کہ ہمیں بہت لمبی تاریخ ہے اسلامی جمہوریہ ایران کی اور مغرب کی ایٹمی تنازع پر, لیکن میں سمجھتا ہوں کہ موجودہ حالات میں جو جس انداز میں یہ مذاکرات ہونے جا رہے ہیں, اس میں ایک کانٹیکسٹ بننا ہے جو کہ جو بائیڈن نے جب ایران سے کہا تھا کہ مذاکرات کریے, اور پھر اسلامی جمہوریہ ایران کے کچھ لوگوں نے بھی اس پر خوشی کا اظہار کیا تھا, لیکن رہبر معظم سید علی خامنائی نے بڑی سختی سے کہا کہ ہم امریکہ سے براہ راست مذاکرات نہیں کریں گے, کیونکہ امریکہ ایک طرف ہم پر پابندیاں لگاتا ہے, ہمیں دھمکیاں دیتا ہے, اور دوسری طرف مذاکرات کی بات ہے. تو میں یہ سمجھتا ہوں کہ جب امریکہ کو سنب ہوا تو لوگوں کو امید ہو چلی کہ اب شاید آئی اے میں ایران اور 5+1 ممالک کے درمیان جب مذاکرات ہوں گے تو شاید اس میں کچھ عقل کی بات ہو, لیکن لگ ایسا رہا ہے کہ جیسا کہ آپ نے خود اپنی رپورٹ میں کہا, لگ ایسا رہا ہے کہ ویسٹ کوئی بڑی بریک تھرو کا ارادہ نہیں رکھتا, اور ویسٹ کے پاس کوئی بڑے مضبوط رائے حل اس مسئلے کا موجود نہیں ہے. یہ صرف یہ کہہ دینا کہ ہم ایران کے فردو ایٹمی ری ایکٹر کو بند کرنے کے جواب میں ہم ایران پر سینکشنز سونے پر لگائی ہوئی پابندیوں ختم کر دیں گے, یہ تو ایسی ہی بات ہے. تو پھر اگر ایران نے سونے پر پابندیاں اٹھوانی تھیں تو پھر وہ ایران کو یہ پابندیاں لگانی نہیں چاہیے تھیں, اور ابتدا میں ہی وہ بند کر دیتا. وہ اسلامی جمہوری ایران کے اس رزال کو نہیں سمجھتے کہ جمہوری اسلامی ایران کے عوام اور جمہوری اسلامی ایران کے سرکاری عہدیدار ایک پیج پر ہیں, حتیٰ کہ وہاں کی ساری پولیٹیکل پارٹیز اور پوری قوم صرف اسی ایک مسئلے پر ایک پیج پر ہے, ایک متحد ہیں کہ وہ ویسٹ کے سامنے ہم نہیں جھکیں گے, اور ایٹامک نیوکلیئر انرجی کا سول اور پرامن حصول اسلامی جمہوریہ ایران کا حق ہے, اور اس پر قوم متحد ہے, اس میں کوئی دو رائے نہیں ہے. تو میں یہ سمجھتا ہوں کہ یہ کانٹیکسٹ ہے جس میں رہبر انقلاب نے کہا کہ ہم امریکہ سے براہ راست مذاکرات نہیں کریں گے. اب صدر اوباما کی ابتدائی صدارت کے دوسرے دور میں ہی ایران کی طرف سے ایک بڑا سنب امریکہ کو ملا, اور یہ امریکہ کی اس سلسلے میں ناکام خارجہ پالیسی کا مظہر ہے. تو چاہیے یہ تھا کہ اب ایک بڑا بریک تھرو ہوتا اور ایک بڑی ویسٹ بڑی تجاویز کے ساتھ سامنے آتا, اور یہ چھوٹی چھوٹے اقدامات جو سپرفیشل ہیں کہ سونے کی تجارت پر پابندی ہٹا دیں گے, یہ بہت چھوٹی چھوٹی باتیں ہیں. جیسے کہ آپ نے خود رپورٹ میں کہا کہ کرنسی پر پابندی ہے, بینکنگ سسٹم پہ پابندی ہے, اور حتیٰ کہ بہت ساری ایسی چیزیں اب پر دوائیوں پر اور اگر پابندی ہے, اور ایران میں انفلیشن کا آغاز. تو میں یہ سمجھتا ہوں کہ یہ بہت چھوٹی بات ہے, یہ قوم گھاس کھا لے گی جیسے پاکستانیوں نے کھایا تھا, لیکن یہ اپنے اس حق سے پیچھے نہیں ہٹے گی, اور یہ حق ایران کا حق IAEA کے قوانین کے مطابق اور انٹرنیشنل قوانین کے مطابق ایران کو ہے. یہ کسی پاور نے یا ان 5+1 نے نہیں دیا, بلکہ انٹرنیشنل قانون نے ایران کو حق دیا ہے. اور میں یہ سمجھتا ہوں کہ میڈیا وار ہے یا باقی حقیقی جنگ کی دھمکیاں ہیں تو یہ دھمکیاں ہی رہیں گی, کیونکہ وہ اسلامی جمہوریہ ایران کے اس مضبوط موقف کے سامنے مغرب کوئی اور پیش رفت کر نہیں سکا. آج سے چند سال پہلے یہ بات ہوئی تھی جب ترکی اور ارجنٹینا نے کہا تھا, برازیل نے کہا تھا کہ ہم اس حل کریں گے, لیکن اس کے بعد امریکہ اور اسرائیل نے ان مذاکرات کو سبوتاج کر دیا, اور ایران کو غیر ضروری دھمکیاں اور ایران پر پابندیاں اور ایران کو جو ہے مختلف قسم کی सजा देने की बात करते थे, तो मैं ये समझता हूँ कि ऐसे मामलात में ईरान का हाथ इंतहाई मजबूत है और मगरब खुद मिमिक कर रहा है। आज मैंने जितना मीडिया स्कैनिंग की है उसमें यही लगता है कि लोग चाहते हैं कि इसमें ब्रेक थ्रू हो, वो चाहते हैं, वेस्ट का रायआमा चाहता है कि उस पर ईरान से जो है कोई बात की जाए, लेकिन इतनी मूंगफलियों और इतने छोटे इकदाम जैसे सोनों की तजारत पर पाबंदी हटा देने वाली छोटी घटिया बात के जरिए नहीं, बल्कि कोई सियासी और बड़ी अच्छी पेशरफ्त होनी चाहिए जो कि आलमी अमन के लिए हो। मैं ये समझता हूं कि ऐसे हालात में जबकि खुद वो ममालिक जिनके पास एटमी असला मौजूद है उनके पास तो ये जवाब ही नहीं है कि किसी मुल्क से कहें कि कल आप एटमी असला बना देंगे। क्या इस्लामी जमहूरी ईरान ने बार बार नहीं कहा कि हाँ मैं अपना एटमी प्रोग्राम रोकने के लिए तैयार हूं, बशर्ते कि आप भी अपने तमाम एटमी असले को तल्फ करें? तो मैं ये समझता हूं कि वो ममालिक जिनके पास पहले से एटमी असला मौजूद है उनको वो कौन सी अखलाकी और कानूनी जवाब है उनके पास कि वो इस्लामी जमहूरी ईरान के पुरअमन एटमी प्रोग्राम के खिलाफ बात करें?
जी बहुत शुक्रिया, मैं फिर आ जाऊँगा आपकी खिदमत में। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद है आलमी अमूर के माहिर प्रोफेसर मोहम्मद आरिफ साहब। अस्सलाम वालेकुम जनाब। प्रोफेसर साहब, आपको याद होगा कि नवंबर 2003 में जब बरतानिया, फ्रांस और जर्मनी के वज़राए खारजा ने ईरान का दौरा किया था और उस वक्त के ईरान के वज़ीर खारजा ने फ्रांस का दौरा किया था, उसके बाद ये तय पाया था एतमाद साजी के ताल्लुक से कि हम यूरेनियम की अफजूदगी रजाकाराना तौर पर रोक देंगे, और 3 साल तक इस्लामी जमहूरी ईरान ने अपनी एटमी सरगर्मियाँ यानी यूरेनियम की अफजूदगी का अमल रोके रखा। लेकिन उस 3 साल के अरसे में न सिर्फ ये कि मगरिब ने ईरान की इस नेक नियती और जज्बा खैर सगाली का मुस्बत जवाब नहीं दिया, बल्कि डूमोर जो आज की इस्तलाह में कहा जाता है वो पॉलिसी अख्तियार की और ईरान से मजीद मुतालबात उन्होंने करना शुरू कर दिया। तो यहाँ तक कह दिया कि आप यूनिवर्सिटियों में न्यूक्लियर शोबे या मजमून की जो तालीम है वो भी देना बंद कर दें। तो अब इससे ज़्यादा ईरान और क्या एतमाद साजी के लिए काम कर सकता है? या अभी 2-3 साल कबल जब ब्राज़ील के कहने पर, जो कि ओबामा ने खुद तजवीज़ पेश की थी कि ईरान अपना 20% यूरेनियम किसी तीसरे मुल्क में अमानत के तौर पर रुकवाए, हम पाबंदियां जो है वो हटा लेंगे, ईरान राज़ी हो गया, सब कुछ तय भी पा गया, लेकिन फौरन अमरीका अपने ही कहवे से मुकर गया। तो अब आप क्या समझते हैं कि अमरीका या मगरिब की किस तजवीज़ पर ईरान भरोसा कर सकता है और कैसे भरोसा कर सकता है?
देखिए, ईरान की तरफ से तो ईरान ने सब कुछ करके देखा है और कोशिश की है कि किस तरह मसालहत हो जाए। तो उसने एनपीटी पे दस्तखत किए, उसके बाद एक्स्ट्रा प्रोटोकॉल पर भी दस्तखत किए जिस पर अभी तक 70 मुल्कों ने दस्तखत नहीं किए हैं, लेकिन ईरान ने उस पर दस्तखत कर दिए कि आप और भी आपको मरा दी जाएंगी जांच करने के लिए। और 4000 घंटे अब तक ईरान दे चुका है उनके इंस्पेक्टर्स को, आईएईए के इंस्पेक्टर्स को 4000 घंटे अब तक मुहैया कर चुका है कि वो जांच कर ले सारा जो है। और साथ ही साथ ईरान ने जो है वो ये भी कहा था, जब से जैसा आपने अर्ज किया कि वो सारा जो इनरिच यूरेनियम है वो टर्की रवाना कर दिया जाएगा और उस पर मसालहत हो जाए, लेकिन वेस्ट वालों ने उस पर कोई मसालहत नहीं की। अब यह है कि भाई जो अब आईए डिमांड कर रही है वो तो बहुत ही सख्त बात है। एक तो ये कह रहे हैं कि साहब हमको और रसाई दी जाए, यहाँ तक कि फौज में जो रिसर्च हो रही है और जो उसका डायमेंशन है उसमें भी हमको मौका दिया जाए जो है, वो भी एक
जी बाजार कुछ हमारा राबता या लाइन या फनी एतबार से कुछ मुश्किलात पेश आ गई। लंदन स्टूडियो से हमारे साथी कोशिश करेंगे इसको जल्द से जल्द रफा और बरतरफ करें। हमारी गुफ्तगू जारी रहेगी। चलते हैं इस्लामाबाद स्टूडियो जहाँ सफदर रजा साहब मौजूद हैं। सफदर रजा साहब, मगरिब की طرف سے، یا یوں کہا جائے کہ امریکہ کی زیر سرکردگی مغرب نے سب کچھ کر کے دیکھ لیا 2003 سے لے کر اب تک، یعنی شدید ترین پابندی عائد جو کرنی تھی وہ کر چکے. میرا خیال ہے کہ اب ان کے جھولے میں پابندیاں عائد کرنے کے تعلق سے کچھ بھی نہیں بچا ہے. بچوں کے لیے خشک دودھ تک بھی پابندی انہوں نے لگا رکھی ہے، اور دواؤں پہ بھی لگا رکھی ہے، اور بینک اور تجارت، یہ تو ایک بڑی چیز ہے، میں انسانی ہمدردی کے تعلق سے بات کر رہا ہوں. اب کچھ بچا نہیں ہے، اور دھمکیاں دے کے بھی دیکھ لی ہیں. تو آپ کیا سمجھتے ہیں کہ ان کے پاس مذاکرات کرنے کے لیے کیا رہ گیا ہے؟ کس ایشو پر مذاکرات کریں گے؟ اور ایران سے کہنے کے لیے ان کے پاس کیا ہے؟
میں یہ سمجھتا ہوں کہ اسلامی جمہوریہ ایران نے جو اس سلسلے میں جو پروپوزیشن دی ہوئی ہے، اس میں انہوں نے کہا ہے کہ یہ ایران کا عالمی قوانین کے مطابق حق ہے کہ این پی ٹی کے دستاویز پر دستخط کرنے کے بعد، نان پروفیشن ٹریٹی جو کہ ملٹی نیشنل ہے، اس پر دستخط کرنے کے بعد یہ ایران کا حق ہے کہ پرامن ایٹمی پروگرام چلائے ایران، اور ایران کو اس قانون کے مطابق کوئی بھی نہیں روک سکتا. اور جیسا کہ اس کے بعد بھی چند سال پہلے ایران نے ایک ایڈیشنل پروٹوکول این پی ٹی کا تھا جو اس معاہدے کے علاوہ تھا، اس پر بھی ایران نے دستخط کیے، اور اس پر ابھی بہت سارے ملکوں نے دستخط نہیں کیے جو کہ این پی ٹی کے سگنیٹری ہیں، لیکن انہوں نے دستخط نہیں کیے. اس کے مقابلے میں آپ دیکھیں کہ ایسے ممالک جو کہ این پی ٹی پر نہ صرف یہ کہ انہوں نے دستخط نہیں کیے بلکہ انہوں نے اپنے ایٹمی پروگرام بھی چلائے ہوئے ہیں، اور وہ تاب میں نہیں ہیں. لیکن اسلامی جمہوریہ ایران جو کہ نہ صرف یہ کہ این پی ٹی کا سگنیٹری ہے بلکہ اس نے ایڈیشنل پروٹوکول پہ بھی سگنیچر کیے ہوئے ہیں، اور وہ عالمی برادری کو 4,000 گھنٹے کے لیے اپنے پروگرام کی انسپیکشنز کی بھی کرا چکا ہے، اس کے باوجود ایران پر ہی پابندی ہیں. تو میں یہ سمجھتا ہوں کہ یہ خود اس عالمی قوانین کی خلاف ورزی ہے. اور یہ جو قانون کے رکھوالے ہیں، اور وہ جو سیکورٹی کونسل کے 5 ممبران اور جرمنی ہیں، ان کو اس بات کو، یعنی کون سی اخلاقی اور کون سے قانونی جواز ہے کہ وہ اسلامی جمہوریہ ایران سے کہتے ہیں کہ آپ اپنا ایٹمی پروگرام بند کر دیجئے، جبکہ اسلامی جمہوریہ ایران ان کی تقریباً ساری باتوں کو مانتا ہے. اور یہ اسلامی جمہوریہ ایران کے اس حق کو تسلیم کرنے سے نہیں رک سکتے. کوئی بھی قانون اس بات کی اجازت نہیں دیتا کہ وہ اسلامی جمہوریہ ایران پر یہ سوال کریں کہ آپ کا یہ ایٹمی پروگرام، اس کو آپ بند کر دیجئے. مجھے بڑی حیرت ہوئی جب آپ نے کہا کہ حتیٰ کہ وہ یہ بھی کہتے ہیں کہ یونیورسٹیز میں آپ فزکس کے مضمون میں نیوکلیئر ٹیکنالوجی کا موضوع اپنے بچوں کو ہی نہ پڑھائیں. یہ تو عجیب سی بات ہو گئی ہے کہ ہم جو ہے وہ اتنی زیادہ کیپیچولیشن اور اتنی زیادہ ڈکٹیشن کسی فارن کنٹریز میں آپ جو ہے عالمی قوانین کے نام پر کرتے ہیں، جبکہ بہت سارے اسی خطے میں بہت سارے ممالک ہیں جنہوں نے خفیہ طور پر ایٹم بم بنائے ہوئے ہیں، اور آپ ان کے بارے میں نہیں پوچھتے، آپ ان کے بارے میں سوال نہیں کرتے. IAEA امریکہ اور یہ سیکورٹی کونسل کے 5 ممبران ان سے نہیں پوچھتے، اور وہ جس نے نان پروفیشن ٹریٹی پہ سگنیچر کیے ہوئے ہیں جو کہ عالمی برادری کا پرامن رکن ہے، اور اس نے ہر ممکن طریقے پر اپنے پروگرام کو پرامن رکھنے کی یقین دہانی کروائی ہے، اور وہ انسپیکشنز اور سنیپ انسپیکشنز اور فوری مانیٹرنگ پر بھی اپنے آپ کو اس نے آپشنل پروٹوکول پہ سگنیچرز کیے ہیں. مجھے حیرت ہوتی ہے کہ عالمی امن کے نام پر یہ کتنا ظلم کر رہے ہیں.
بہت شکریہ آپ کا. چلتے ہیں ایک بار پھر لندن اسٹوڈیو جہاں پر پروفیسر عارف صاحب موجود ہیں. معاف کیجیے گا عارف صاحب، میں یہ پوچھنا چاہتا ہوں کہ آج مذاکرات شروع ہوئے، اور مذاکرات شروع ہونے سے چند گھنٹے قبل یا ایک دو دن قبل امریکی سینیٹروں نے ایک بار پھر یورپی ملکوں اور یورپی یونین کو خط ارسال کر کے ایران کے خلاف مزید اور زیادہ سخت پابندیاں عائد کرنے کا مطالبہ کیا. مذاکرات کرنے امریکی وفد علماتی آ رہا ہے، اور امریکی سینیٹرز ایران پر مزید پابندیاں عائد کرنے کی بات کر رہے ہیں، تو اس طرح کے مذاکرات کا کیا فائدہ؟ اور پھر مذاکرات کر ہی کیوں نہیں جب انہیں پابندیاں عائد کرنی ہیں؟ تو
جو امریکن سینٹ ہے اس کے بارے میں تو کہا جاتا ہے کہ وہ اسرائیل اکوپائڈ پراپرٹی، مطلب وہ ایران اسرائیل کی جو ہے وہ اس کے کنٹرول میں ہے پوری طرح. تو یہ اسرائیلی لابی جو ہے وہ سینٹ کو ورچولی کنٹرول کر رہی ہے وہاں، اور اس لیے وہ یہ خط لکھا گیا ان کا. لیکن اب مسئلہ یہ ہے کہ اگر کوئی ملک ایٹم بم بنانا چاہتا ہے تو اس کو کوئی روک نہیں سکتا. آپ نے دیکھا ہوگا تاریخ میں کہ روس نے کوشش کی تھی کہ چائنا ایٹم بم نہ بنائے، اور چائنا نے کوشش کی تھی کہ نارتھ کوریا ایٹم بم نہ بنائے. वेस्टर्न कंट्रीज़ ने कोशिश की थी कि इंडिया पाकिस्तान एटम बम ना बनाए, तो अगर कोई मुल्क बनाना चाहता है तो फिर कोई ताकत उसको रोक नहीं सकती। ईरान ने अभी तक फैसला नहीं किया कि वो एटम बम बनाएगा। 2007 और 2011 में जो वो जो थी अमेरिकन इंटेलिजेंस असेसमेंट, उसने कहा था कि ईरान का प्रोग्राम जो है 2003 के बाद बिल्कुल ख़त्म हो गया है और वो एटम बम नहीं बना रहे हैं। ये तमाम सबूत मौजूद होने के बावजूद भी अमेरिकी हुकूमत जो है और सेनेट और कांग्रेस जो है वो मुसलसल दबाव डाल रही है कि ईरान के खिलाफ और सेंक्शन बढ़ाया जाए। ये इस बात की निशानदेही करती है कि इजरायली जो है उनका एक कितना असर है वो अमेरिका के जो जो सेनेट और कांग्रेस है। और दूसरी तरफ यह है कि जो सेंक्शंस हैं, सेंक्शंस जो हैं वो कोशिश करते हैं कि लोग कि मुल्क जो है वो अपनी पॉलिसी तब्दील कर दे, और मुल्क लेकिन पॉलिसियाँ तब्दील नहीं करते हैं। एक रिसर्च की गई अमेरिका में, एक मिस्टर रॉबर्ट फेप ने 115 मुल्कों का मुताला किया जिनके ऊपर सेंक्शन लगे थे 1947 से। कुल 5 मुल्कों ने सेंक्शन के असर में आकर अपनी पॉलिसी तब्दील की है, 110 मुल्कों ने पॉलिसी तब्दील नहीं की, क्योंकि मुल्क जो है वो माशी मफाद के लिए अपना कौमी मफाद कुर्बान करने पर तैयार नहीं होते हैं। और ये एक इस्टेब्लिश प्रिंसिपल है कि मुल्क जो है वो आसानी से नहीं इसको करेंगे। जितने भी आप सेंक्शन लगा दें ठीक है, उनकी मुश्किलात होंगी और शॉर्ट टर्म में ज़्यादा मुश्किलात होंगी, आगे चल करके वो उसको एडजस्ट कर लेते हैं, लेकिन ये उम्मीद करना कि लोग जो है वो ईरान जो है वो बदल जाएगा।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया। आर्टिकल मैं फिर हाजिर हूँ प्रोफेसर साहब, इस वक्त टेलीफोन लाइन पर मौजूद हैं कराची से पाकिस्तान के इंतहाई बुजुर्ग और सीनियर तर्ज निगार प्रोफेसर शमीम अख्तर साहब। प्रोफेसर साहब अस्सलाम वालेकुम। बहुत शुक्रिया आपका नवाजिश। प्रोफेसर साहब, जैसा कि अभी हमारे लंदन में मौजूद मेहमान कह रहे थे कि जो भी मुल्क एटम बम बनाना चाहता है वो बना लेता है, अमेरिका या उसके हवारी रोक नहीं सकते। मिसाल दी उन्होंने शुमाली कोरिया की, और अगर आपको याद हो तो अभी चंद रोज कबल कायद इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने कहा कि एटम बम हमारी इस्लामी शरीयत और हमारी दिफाई डॉक्ट्रिन में है ही नहीं, और एटम बम या आम तबाही फैलाने वाले हथियार बनाने को हम हराम समझते हैं। और साथ ही उन्होंने कहा कि अगर ईरान एटम बम बनाना चाहता तो बना लेता और अमरीका या कोई दीगर ताकत उसको रोक भी नहीं सकती थी। और अमेरिका की 16 इंटेलिजेंस एजेंसियों ने कई साल कबल ये बात वाजे तौर पर कह दी थी कि ईरान एटम बम बनाने की न तो कोशिश कर रहा है और न बना रहा है, और अमेरिका और मगरबी ममालिक भी जानते हैं। तो जब ईरान ये कह रहा है कि अगर हम बनाना चाहते तो बना सकते, तो कोई रोक नहीं सकता और हम बनाएंगे भी नहीं, इस्लामी शरीयत के खिलाफ है, तो ये सारा ड्रामा मगरबी मुल्कों की तरफ से ये समझते हुए कि ईरान में किसी तरह का इनहराफ नहीं पाया जाता क्यों हो रहा है?
सब उसकी वजह बिल्कुल वाजह है। अमरीका ने देखिए पाकिस्तान पर भी पाबंदी आयद की थी और इतनी सख्त पाबंदी आयद की थी अमरीका ने, और यही कह के कि पाकिस्तान चूंकि जौहरी बम बना रहा है इस वजह से हम उसको कोई न इक्तसादी इमदाद देंगे न फौजी इमदाद देंगे। और आपको याद होगा कि जुल्फकार अली भुट्टो के आखिरी दौर में उन्होंने फ्रांस से सौदा किया था एक रिएक्टर का और उसकी कीमत भी अदा कर दी थी। तो बजाय इसके के तजारत के उसूल के मुताबिक वो पाकिस्तान का सौदा जो है वो करते उसको मानते और उसका माल दे देते, उन्होंने जनाब देने से इनकार कर दिया, पैसा भी नहीं दिया, और वो बहुत दिनों तक मुतनाज़ा रहा, यानी पैसा भी जब्त कर दिया माल भी नहीं दिया। ये तो इनकी अखलाकियात है तजारत के सिलसिले में, कोई अमरीका ने दबाव डाला था। एक रैंड कॉरपोरेशन का एक वक्त यहाँ पे आया हुआ था और उसका जो सरबराह था वो फुकुयामा, फ्रांसिस फुकुयामा था, और उसको जाओ रख ने बुलाया था। 1980 में उसने पाकिस्तान के तमाम फौजी तनसीबात और पाकिस्तान की जौहरी तनसीबात वगैरह के जो माहरीन थे उनसे मुलाकात की, और उसने एक बड़ी अच्छी रिपोर्ट लिखी जो बड़ी चश्मा है। उसमें उसने ये कहा था कि अगर अमेरिका पाकिस्तान पे पाबंदियां लगाता है तो पाकिस्तान जो अपनी जौहरी बमसाजी का अमल टेस्टर कर देगा और बना के रहेगा। लिहाजा पाकिस्तान को, अमरीका को चाहिए कि पाकिस्तान को फौजी इमदाद दे और उस पर पाबंदी ना आयद करे, क्योंकि अगर उसको फौजी इमदाद देता रहेगा, माली इमदाद देता रहेगा, तो पाकिस्तान बनाएगा तो सही एटम बम, क्योंकि हिंदुस्तान ने जब बना लिया तो पाकिस्तान को बनाना ही बनाना है। लेकिन ये अमल जो है पाकिस्तान मुअख्खर कर सकता है इसमें, लेकिन अगर अमरीका ने यह गलती की कि पाबंदी आयद कर दी, तो अगर उसे कल बनाना हो तो वो आज बना देगा एटम बम। और ये भी तारीख शाहिद है कि जिन मुल्कों पे पाबंदी आयद की जाती है उन मुल्कों ने बड़ी तेज तरक्की की। मैं हमको अवामी जमहूरी चीन की मिसाल देता हूँ। जिस जमाने में माओ जी तुंग थे तो उन्होंने कुछ साइंसदानों को रूस भेजा ताकि वो जौहरी टेक्नोलॉजी के गुर सीखें। उस जमाने में मॉस्को ने मुखालफत की और सारे चीनियों को वापस कर दिया साइंसदानों को, और उनको जौहरी तंसीबात के करीब नहीं जाने दिया। हालांकि एक माहदे की रूप से वो गए थे वहां एक तबादले के प्रोग्राम के तहत, तो जब वो वापस आए तो माओ जी तुंग ने यह कहा कि अब तो हम एटम बम बहुत जल्द बना लेंगे, और उन्होंने खुद नसारी की बिना पे जौहरी बम बारसूरत बना लिया, और इसका उन्होंने इंचार्ज चुएन लाई को बनाया था। तो बिल्कुल हमारे आयतुल्ला खामनेई साहब ने बहुत सही फरमाया कि ईरान ऐसे नस्ल कुश बम को, एटम बम हो या कोई नस्ल कुश असला हो, इसको खिलाफ इस्लाम समझता है, लिहाजा हम नहीं बनाएंगे। मैं समझता हूँ कि इससे बड़ी यकीन जहानी और कोई क्या कर सकता है कि एक मजहबी और सियासी पेशवा जिसकी इतनी बड़ी साख है वो तमाम दुनिया से कहता है कि ईरान एटम बम नहीं बनाएगा, हालांकि बना सकता है, लेकिन अमरीका मजिद है। ये वही बात है साहब कि वो बहाना तलाश कर रहा है किसी तरह से ईरान के खिलाफ मुहिम जुई की। अब आप ये देखिए कि उसने जौहरी साइंसदानों को या तो CIA के जरिए से या इसराइल के जरिए से कत्ल करवाया उसने, और दूसरी बात यह है फिर साइबर हमले किए उसने जो कि बैन अल-अक़वामी जुर्म है, और खुद कहता भी है। और ये कैसी कैसे मजाकरात हैं कि हमले की जो धमकी है वो दी जा रही है। अभी मैंने जॉन केरी की सुबह को तकरीर सुनी तो उसने ईरान से कहा बड़े रऊनत के साथ कि आखिरी मौका है, ये खिड़की हमेशा खुली नहीं होगी, इससे फायदा उठाना है तो उठा लो, वरना फिर मुतबादिल ज़राए अख्तियार किए जाएंगे। यानी हमले की धमकी दी जाती है। ये अक़वामे मुत्तहिदा की मंशूर की शिक 33 और 34 के खिलाफ है कि किसी मुल्क को इस तरह से धमकी दी जाए।
बहुत शुक्रिया आपका, मैं फिर हाजिर हूँगा। सफदर रजा साहब, आप देखें कि ये जो ईरान पर पाबंदी एटमी मामले के ताल्लुक से जो आयद की जा रही है इसको बहाना बनाकर, वो 2003 के बाद से, या यूं कहा जाए कि ईरान का एटमी मामला 2003 में मंजर आम पर आया, लेकिन ईरान पर पाबंदी की जब बात हम देखते हैं तो 1979 के बाद से ईरान पर पाबंदियां आयद करना शुरू कर दी गई अमेरिका और मगरब की तरफ से, और 1996 में बिल क्लिंटन ने डोमेटो कानून पर दस्तखत किए। उस वक्त तो ईरान में ना तो एटमी प्रोग्राम की बात थी ना एटमी सरगर्मियों का चर्चा था, तो उस वक्त ये पाबंदियाँ क्यों थीं, और आज जो एटमी मामले को बहाना बनाकर पाबंदियाँ आयद की जा रही हैं ये क्यों हैं, या वो गलत थी या ये सही है, या ये गलत है वो सही थी, या दोनों गलत हैं, क्या है आपके सामने?
मैं ये समझता हूँ कि जैसे कि फारसी की कहावत है, वो कहते हैं कि हुए बदरा बहाना बेसियार, ये एक से एक नया बहाना घड़ते हैं। बिल्कुल आपने दुरुस्त कहा कि इस बात का क्या जवाब था कि एटमी तनाज़े का मसला तो 2003 के बाद खड़ा हुआ है, उससे पहले जो 1979 में इस्लामी इनकलाब के आने के फौरन बाद भी उसने पाबंदियां लगाईं, और बिलखसूस इराक ने जो ईरान पर चढ़ाई की हुई थी और मुसलत करदा जंग थी उसके दरमियान तो असलहे की फरोख्त ईरान के खिलाफ करने पर बहुत ज़्यादा पाबंदियां लगाई गई थी, और ईरान के ट्रैवल के बारे में, और कौन सी पाबंदी है जो ईरान पर नहीं लगाई, और इमाम खुमैनी उस वक्त कहते थे कि बिल्कुल तुम पाबंदियाँ लगाओ, हमारा मुल्क जो है वो खुद इन्हसारी और तुम पर मगरब पर इन्हसार कम करने की तरफ चलेगा। और फिर हमने देखा कि आज से 2 साल पहले किस तरह जर्मनी की एक रिसर्च ने कहा कि ईरान बाकी दुनिया की निस्बत 150 गुना 150 टाइम्स साइंस और टेक्नोलॉजी के मैदान में आगे बढ़ चुका है। तो मैं ये समझता हूँ कि ईरान पर जितनी भी एटमी मामले पर या बाकी मामलात पर पाबंदियाँ लगाई जाती रहें, ईरान इसमें अपने कौमी गैरत और हमीयत का मसला इसको समझता है और ईरान इसमें पीछे नहीं हटेगा। हम ताज़ा तरीन मिसाल देख सकते हैं कि पाकिस्तान जैसा ऐसा मुल्क जो अमरीका की तकरीबन कॉलोनी है और हम अमरीका की बेशुमार इमदाद लेते हैं, जब अमरीका ने हम पर शदीद दबाव दिया और उसके लोग और उसके वज़ीर ख़ारजा और वो लोग यहाँ आके बैठ गए कि पाकिस्तान ईरान से सिर्फ गैस पाइपलाइन करने का मुआहदा ख़त्म कर दे, तो पाकिस्तान जैसे कमज़ोर मुल्क ने अमेरिका की इस बात को नहीं माना और आपने देखा कि हमारी सारी पॉलिटिकल पार्टीज, सारी पार्लियामेंट, सारी कौम पाकिस्तानी हुकूमत के इस फैसले के साथ है कि ईरान के साथ हमारी गैस का मुआहदा। यानी एक जब कमज़ोर मुल्क इस तरह की बात करते हैं तो मैं समझता हूं कि ईरान कभी भी अमेरिका की गीदड़ भभकियों में नहीं आएगा और पाबंदियां ईरान का कुछ भी नहीं बिगाड़ सकती। आप देखें कि कासरों के क्यूबा पर और बेशुमार और मुल्कों पर अमेरिका में कितनी पाबंदियां लगाई थी कि लगता था कि आप ये मुल्क भूखे मर जाएंगे, लेकिन ये पाबंदियां सिर्फ सुपरफिशियल हैं और ये इस्लामी जमहूर ईरान की आवाम और इस्लामी जमहूर ईरान की हुकूमत को अपने रिजॉल्व और अपने इस अहद पर और ज़्यादा कारबंद करते हैं कि ईरान एक आज़ाद मुल्क है और मगरब के तसल्लुत से उन्होंने आज़ादी लेनी है और हर दिन उनके इस रिजॉल्व को बेहतर करता है। मैं ये समझता हूँ कि एक और बहुत अहम नुक्ता जो कि मगरब इस बात को फरामोश करता है, वो सैयद अली खामनाई का फिक्ही तौर पर एक फतवा है जो कि उन्होंने एटमी असले की पैदावार, उसको रखने, उसके स्टॉक पाइल्स रखने और उसकी पोजीशन को हराम करार दिया है। मैं ये समझता हूँ कि क्योंकि वो इस्लामिक जूरिसप्रूडेंस को नहीं समझते, वरना उनके इस फतवे के बाद ईरान के बारे में कोई शक व शुबा और इबहाम न रहता कि एटमी असला हासिल करना, उसके स्टॉक पाइल्स रखना, उसको बनाना, रखना और इसका इस्तेमाल इस्लाम में हराम है।
बहुत शुक्रिया आपका, मैं फिर हाजिर हूँगा।
इस नुक्ते को भूल जाते हैं कि ईरान के सुप्रीम लीडर पूरी दुनिया के वाहिद दीनी और सियासी रहनुमा हैं जिन्होंने एटमी असले की पैदावार, उसको रखना और उसके स्टॉक पाइल्स को हराम करार दिया है। ये सिर्फ ईरान के लिए नहीं।
बहुत शुक्रिया सदर आजम, मैं फिर हाजिर हूँगा आपकी खिदमत में, मैं फिर हाजिर हूँगा जी। प्रोफेसर आरिफ साहब, आप क्या कहना चाहेंगे? माजी जब देखा जाए गुज़िश्ता 34 साल से, तो क्या वाकई ये जो पाबंदियाँ हैं ये एटमी बहाना है या बहाना कुछ और है? एटमी बहाना तो 2003 से, उससे पहले क्या बहाना था? असल बहाना क्या है? मगरिब, मगरिब क्या चाहता है असल ईरान से?
भाई मगरिब जो है वो मुसलमान कंट्री मुल्कों को कमजोर देखना चाहता है और एक पर्चे ने तो यहाँ यहाँ ये इस बात तक लिखा है कि ये सैंक्शंस ऐसे ही हैं जैसे कि सलीबी जंगें थी, जिसका मतलब ये था कि मुसलमानों को बिल्कुल कमजोर कर दिया जाए। ये उसी पैटर्न पर, उसी तरीके से वो चला रहे हैं बहाने ढूंढ करके। जो भी मुसलमान मुल्क ताकतवर हो जाए या पढ़ लिख जाए या उसकी साइंस आगे बढ़ जाए, उसको वो कमज़ोर करने के लिए हर मुमकिन कोशिश करते हैं। तो ये है, लेकिन मसला ये है कि ये सैंक्शन जो है उनका मतलब ये होता है कि हुकूमत जो है वो अपनी पॉलिसी तब्दील कर दे और अमेरिका के सामने घुटना टेक दे, लेकिन ये नहीं हुआ है। आपने देखा साउथ अफ्रीका के खिलाफ जब सैंक्शन लगे थे तो वहाँ की जो नस्ल पसंद हुकूमत थी उसकी ज़िंदगी 10 साल बढ़ गई। यही रोडेशिया में भी हुआ और यही जनाब हर जगह सैंक्शन जो हैं वो तब्दील नहीं करते हैं पॉलिसी। आज अगर आप देखें यूरोप में ग्रीस जो है उसके ऊपर सबसे ज़्यादा सैंक्शन लगे हुए हैं, उनकी हुकूमत कुछ नहीं कर सकती है बगैर इजाज़त के दूसरे यूरोपियन कंट्रीज़ के, लेकिन वहाँ भी गवर्नमेंट ने तब्दीली नहीं की है, उसकी गवर्नमेंट कोलैप्स नहीं हुई है, कहीं गवर्नमेंट कोलैप्स नहीं होती इनके ऊपर जो है। लेकिन एटॉमिक बॉम्ब जो है उसके बारे में तो ये बिल्कुल खुली बात है कि लोग जो है उन्होंने क्लियर बिलीव करते हैं कि ईरान जो है वो न्यूक्लियर वेपन नहीं बना रहा है। और इस हफ्ते एक बहुत अच्छा एक साइमन जंकिंस है गार्डियन के बहुत फेमस कॉलमिस्ट, उन्होंने लिखा है कि अगर दुनिया में कोई मुल्क है जो कि अमेरिका के दबाव में आकर अपनी पॉलिसी तब्दील नहीं करेगा वो है ईरान, और अगर कोई मुल्क ऐसा है जो कि अमन और मसलहत के जरिए मसले को हल करने की कोशिश करेगा वो भी ईरान है। तो अमेरिका को अमन और मसलहत کے ذریعے معاملے کو حل کرنے کی کوشش کرنا چاہیے، اس کے بجائے کہ سنکشنز کے ذریعے حل کرنے کی کوشش کریں، کیونکہ سنکشنز کے ذریعے کوئی بھی ملک دنیا کا وہ اپنے گھٹنے نہیں ٹیکے گا اور نہ ہی اس ملک کی حکومت تبدیل ہوگی، وہاں کے عوام جو ہیں متحد ہو جائیں گے اور امریکہ کے خلاف نفرت اور غم غصہ اور بڑھے گا، اور اس حالات میں کبھی کبھی تو یہ ہو جاتا ہے کہ وہ ملک پھر جلدی سے جلدی ایٹامی بمب بنانے کی کوشش کرتے ہیں اپنی حفاظت کے لیے، تو امریکہ کو اس بات کو سوچنے کی ضرورت ہے کہ جو یہاں پر سمجھدار کالمس لکھ رہے ہیں اس بات کے اوپر کہ امریکہ اور یورپ کو سمجھنے کی کوشش کرنا چاہیے کہ ایران وہ ملک نہیں ہے جو کہ ان کے سینکشنز کے اوپر اپنے گھٹنے ٹیک دے گا.
بہت شکریہ آپ کا.
تاریخ اس بات کی.
ہاں جی پروفیسر شمیم اختر صاحب، اسلامی جمہوریہ ایران کے حکام نے یہ بھی کہا ہے کہ اگر مغرب یا پانچ جمع ایک گروپ ممالک اس بات کی ضمانت دیں کہ وہ ہر حال میں ہمارے ایٹمی حق کو تسلیم کرتے ہیں اور تمام تر پابندیاں اٹھا لیں اور ہمیں تحقیقاتی امور کے لیے ایٹمی ایندھن فراہم کریں، تو 20% تک یورینیم کی افزودگی کا عمل ہم روک دیں گے اگرچہ یہ ہمارا حق ہے. تو اتنی واضح تجاویز، بھائی ان کا یہی مطالبہ ہے نا کہ فوردو ایٹمی سائٹ جہاں پر 20% تک یورینیم کی افزودگی کا عمل ہو رہا ہے اس کو روک دیا جائے. ان کا ہم فوردو سائٹ تو بند نہیں کریں گے، لیکن اگر آپ ہمیں ایندھن فراہم کریں، اس سے پہلے بھی ہم کہہ چکے ہیں کہ تحقیقاتی ایٹمی ریئیکٹر کے لیے ایندھن فراہم کریں، تو ہم روک دیں گے، ہمیں ضرورت نہیں رہ جائے گی، اس کے ساتھ تمام پابندیوں کو اٹھانا ہوگا. تو کیا آپ سمجھتے ہیں کہ مغرب ایران کی اس جامع تجویز کو قبول کرے گا؟
دیکھیے صاحب، جہاں تک یورینیم کی افزودگی کا تعلق ہے تو 20% افزودگی اگر ہو رہی ہے تو اس سے تو دنیا کا کوئی سائنسداں جوہری بم بنا ہی نہیں سکتا. اس کے لیے کم سے کم 93% افزودہ یورینیم موجود ہو تو کہیں جا کے ایک ہیروشما طرز کا ایک بم بنایا جا سکتا ہے. تو یہ تو ایران نے بڑی فراخدلی کے ساتھ بڑی رعایت دی ہے مغرب کو، اور اس سے مغرب کے عزائم بالکل واضح ہو جاتے ہیں کہ دراصل وہ ایران کو ترقی نہیں کرنے دینا چاہتا. وہ نہیں چاہتا کہ تیل کی متبادل ماحول دوست اور محفوظ ایندھن جو کہ جوہری چنوائی سے فراہم ہو سکتی ہے اس کا تاکہ اس کا ایران حصول کر سکے. تو یہ تو دشمنی کی بات ہے، اور اس سے واضح ہوتا ہے کہ بم کا جو ہے محض بہانہ ہے. ورنہ صاحب اسرائیل تو بم بنائے ہوئے ہیں. سی آئی اے کا ایک تخمینہ یہ ہے کہ 400 بم ہیں، لیکن 200 بم میں تو کوئی شبہ ہی نہیں ہے، اور میں سمجھتا ہوں اسرائیل کے پاس جو جوہری بم ہیں وہ فرانس سے زیادہ ہیں. تو بغیر امریکی مدد کے بھلا اسرائیل کے پاس ایسے ذرائع ہیں؟ کیا وہاں یورینیم ہوتی ہے؟ وہاں اس قسم کے اور معدنیات ہیں جن کی بنا پہ اسرائیل اتنے بم بنا سکتا ہے کہ فرانس کے پاس بھی نہیں ہے، انگلینڈ کے پاس بھی اتنے بم نہیں ہیں. تو اس سے تمہارا اور پھر یہ کیسے مذاکرات ہیں کہ کہتے ہیں کہ دروازے کھلے ہیں مذاکرات کے، لیکن یہی آخری حربہ نہیں ہے. اگر یہ ناکام ہو گئے تو ہم فوجی کاروائی کر سکتے ہیں. اور اس کے ساتھ ساتھ عیسائی تو روزانہ دھمکی دے رہا ہے، کہتا ہے کہ امریکہ نے ہمیں روک رکھا ہے ورنہ ہم کب کی دھمکی ہم اب پہ عمل کر چکے ہوتے. تو میرا تو خیال یہ ہے ان کے عزائم بالکل واضح ہیں جارحیت کے، اور یہ صحیح ہے کہ ایران نے اپنے دفاع کا انتظام کیا ہوا ہے، لیکن ایران کو ہوشیار رہنا چاہیے. یہ قزاقانہ حملے کر سکتے ہیں یا اسرائیل سے کروا سکتے ہیں بغیر اس کے انجام پر غور کیے ہوئے، جو کہ ان کے لیے بڑا بھیانک ہو سکتا ہے.
بہت شکریہ آپ کا، بہت شکریہ آپ کا پروفیسر صاحب، بہت شکریہ. صدر اعظم صاحب، میرے پاس 1 سے 1.5 منٹ کا ٹائم بچا ہے. جیسا کہ پروفیسر صاحب فرما رہے تھے، شمیم اختر صاحب کے جان کیری جن کے بارے میں کہا جا رہا تھا کہ یہ ایک معتدل مزاج انسان ہے، اور جب ان کو وزیر خارجہ بنایا گیا تو بعض حلقوں میں جو امن پسند حلقے ہیں انہوں نے ایران کے تعلق سے خیر مقدم بھی کیا کہ شاید یہ ایران کے تعلق سے کچھ مثبت رویہ اپنائے، لیکن جو ان کا بیان آیا ہے تو بہرحال اس طرح کی دھمکیاں تو بہت پہلے بھی دی جا چکی ہیں اور بش سے لے کر اب تک دی جا رہی ہیں، لیکن اگر خدا نخواستہ اس طرح کی حماقت کی انہوں نے سوچی بھی تو انجام کیا ہوگا آپ کے خیال میں؟
मैं ये समझता हूँ कि इस्लामी जमहूर ईरान के अवाम, वहाँ की हुकूमत, वहाँ की मुसल्ह अफवाज, वहाँ की यूनिवर्सिटियाँ, वहाँ का एक एक बच्चा, एक एक शख्स इस मसले में अपनी इज्जत, एहतराम, इस्तकलाल और जमहूरी इस्लामी के लिए एक है, और इस्लामी जमहूरी ईरान के लिए दरबकियाँ कभी भी अवाम के रिजॉल्व को ख़त्म नहीं कर सकती। और मैं ये समझता हूँ कि अगर इसराइल और अमेरिका ने इस तरह की कोई हमाकत की तो मैं समझता हूँ कि उनके लिए आर्मेगेडन होगा, बहुत बड़ी तबाही होगी, और मैं समझता हूँ कि वो इसराइल के एग्जिस्टेंस का आखिरी दिन होगा। वो इस तरह की कोई हिमाकत नहीं करेंगे, वो मीडिया के महाज पर अपनी बात करते रहेंगे, इस्लामी जमहूरिया ईरान के पर इल्ज़ाम तराशियाँ लगाएंगे, लेकिन अमली तौर पर वो इस्लामी जमहूरिया ईरान के अवाम के इत्तेहाद में न दरार डाल सकेंगे और इस्लामी जमहूरिया ईरान रोज़ बरोज़
बहुत
इसी
शुक्रिया,
तरीके
बहुत
पर
शुक्रिया आपका।
इन ताकतों का मुंह चिढ़ाकर अपनी इस्तकलार और आज़ादी का हिफाजत
बहुत
हमेशा के
शुक्रिया
लिए
आपका
करते
सफदर
रहेंगे।
रजा साहब। इस्लामी जमहूरी ईरान के हुक्काम बारह ये कह चुके हैं कि अगर जंग की बात है तो हम फर्जंदान आशूरा हैं, और अगर पाबंदियों की बात है तो हम फर्जंदान रमज़ान हैं। अब जो फर्जंदान आशूरा और रमज़ान हो उसे किसी चीज़ से भी मरूब नहीं किया जा सकता। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बासी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।